नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सर्वोच्चको आदेशमा डाक्टर गोविन्द केसी साधारण तारेकमा रिहा, डाक्टर केसीले प्रधान न्यायाधीश पराजुलीमाथि लगाएका आरोपको छानबिन हुने।
निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा चुनावको कार्यतालिका सार्वजनिक, माघ 24 गते हुने चुनावमा 56 जना निर्वाचित हुने।
एमाले र माओवादी कार्यदलले भोलिदेखि काम शुरू गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्न एमाले अध्यक्ष ओली थाइल्यान्ड प्रस्थान।
उत्तर कोरियाली राष्ट्रपतिसँग वार्ता गर्न तयार रहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई, दुई कोरियाको सम्बन्ध सुध्रिए उत्तर कोरियालाई निशस्त्रीकरण गर्न सकिने दावी।
र नेत्रहीन क्रिकेटको विश्वकपमा नेपाल आज बंगलादेशसँग पनि पराजित, संकटालाई हराउँदै एपीएफ खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा बीई सिभिल र बीसीए अध्ययनमा केही सीट खाली रहेको सूचना।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ, फोन नम्बर 082562601, 98573590, 98573164।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसी सामान्य तारेकमा रिहा हुनुभएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरूषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले केसीलाई वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा सामान्य तारेकमा आज रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशले रिहा भए लगत्तै डाक्टर गोविन्द केसीले शिक्षण अस्पताल महाराजगंज पुगेर अनशनलाई निरन्तरता दिनुभएको छ। सर्वोच्च अदालत आफैले दायर गरेको निवेदनको पक्षमा आज अदालतमा पूर्व महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठ, उपेन्द्र नेउपाने लगायतले बहस गर्नुभएको थियो। केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण भण्डारी, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, गोपाल शिवाकोटी, ओम प्रकाश अर्याल लगायतले बहस गर्नुभयो। आफ्ना तर्फका अधिवक्ताहरूले बहस शुरू गर्नुअघि केसी आफैले आफ्ना कुरा इजलास समक्ष राख्नुभयो। डाक्टर केसीले आफूलाई इजलासको निगाह नचाहिएको, प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि लागेका आरोपको छानबिन गर्नुपर्ने बताउनुभयो। केसीले हिजो बयानका क्रममा पनि पराजुलीमाथि 11 गम्भीर आरोप लगाउनु भएको थियो। अदालतले प्रधान न्यायाधीश पराजुलीमाथि डाक्टर केसीले लगाएका 3 आरोपबारे छानबिन गर्न आदेश पनि दिएको छ। केसीले प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीमाथि 2 नागरिकता लिएको, नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको र त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षण संस्थान आईओएमका डिन शशि शर्मालाई पुनर्वहाली गर्दा आर्थिक चलखेल गरेको आरोप लगाउनु भएको थियो।
डाक्टर गोविन्द केसीले लगाएका आरोपका बारेमा सम्बन्धित निकायबाट आवश्यक कागजात झिकाएर छानबिन गर्न इजलासले आज सर्वोच्च प्रशासनलाई आदेश दिएको छ। पराजुलीमाथि जन्ममिति सच्याएर 2 नागरिकता लिएर पदावती लम्ब्याएको, एसएलसीको प्रमाणपत्र नक्कली बनाएको आरोप पटक पटक लाग्दै आएको छ। चितवनको शारदा उच्च माविबाट 2026 सालमा एसएलसी दिएका पराजुलीलाई विषय लागेको विद्यालयको अभिलेखमा देखिन्छ। त्यसपछि उहाँले दोस्रो पल्ट एसएलसी दिएको कुनै अभिलेखमा भेटिँदैन। उहाँ एसएलसी दिएको 5 2031 सालमा नेपाल ल क्याम्पसमा भर्ना हुनुभएको थियो, तर उहाँको एसएलसी सम्बन्धी अभिलेख कतै पनि भेटिएको छैन, सबै गायब छन्। पटक पटक दोहोरो नागरिकता लिएको र एसएलसीको नक्कली प्रमाणपत्र बनाएको आरोप बारम्बार लाग्ने गरे पनि प्रधान न्यायाधीश पराजुलीले अहिलेसम्म औपचारिक रूपमा कुनै कुरा बताउनु भएको छैन। अदालतको आजको आदेशपछि पराजुलीमाथि लागेको आरोपको छानबिनका लागि दबाव बढेको छ। यसै विषयमा साथी प्रकाश ढकालले सर्वोच्च अदालतकै पूर्व न्यायाधीश बलराम केसीलाई बहालबाला प्रधान न्यायाधीशमाथि यस्ता गम्भीर आरोप लाग्नुलाई कसरी लिन सकिन्छ भनेर सोध्नु भएको छ।
त्यो चाहिँ अलिकति हामी सिस्टमबाट बढी छाडा भयौँ कि जस्तो लाग्छ क्या, किनभने कोर्टको एउटा डिकोरम डिसिप्लिन जस्तो पार्लियामेन्टको त्यस्तै हुन्छ, त्यो त्यो लेभलको चाहिँ नि त्यो चिफ जस्टिसलाई पद्म बसुन्जेल अनि जुडिसियरको हेडलाई त्यसको च्यानलबाट इन्क्वायरी इन्भेस्टिगेसन गर्नु बेग्लै कुरो, कम्प्लेन मेकानिजममा राखेर त्यो चाहिँ अलिकति अलि अराजकता जस्तो ल्याउँछ जस्तो लाग्छ। किनभने यो त नजिर जस्तो बन्ने भयो, फेरि भोलि अर्को आउँदा त्यही किसिमको होला, अर्को त्यही किसिमको त कसरी भनिँदैन र मलाई त्यो लाग्छ।
यो उच्चृङ्खलता वा नागरिकको जुन न्यायालय प्रतिको जुन जिम्मेवारी जुन सम्मान हुनु पर्थ्यो त्यो रहेन
हो त्यो हस्तो, किनभने क्या त्यो जस्तो चित्त नबुझेदेखि कम्प्लेन मेकानिजम न्याय परिषद अथवा तपाईँको बार एसोसिएसन, बार त एकदम राइटफुल एउटा एउटा अधिकारवाला हो नि जुडिसियरलाई कन्ट्रोल गर्नलाई, जुडिसियरको खराबी देखाउनलाई, सजेसन गर्नलाई, त्यो च्यानलबाट चाहिँ राम्रो हुन्थ्यो होला। यसरी के छ भनेदेखि त्यो तपाईँ यस्तो तपाईँ यस्तो तपाईँ भ्रष्ट भनेर त्यो त्यो एड्रेस गर्दाखेरि ओपनली त्यो चाहिँ अलिकति त्यसले अलिक अराजकतापट्टि यसले बानी बिग्रेला जस्तो लाग्छ मलाई। आज एलाई भयो भनेदेखि भोलि फेरि बीलाई पर्सि सीलाई भयो भने के गर्दै जाने भन्ने कुरा आउँछ क्या तपाईँको। म पनि जुडिसियरीसँग सन्तुष्टि छैन, धेरै सुधार गर्नुपर्ने आवश्यकता म देख्छु, तर कसरी भने तमामी जुडिसियरको मान्छेहरू डिसिप्लिन हुनुपर्छ नि, हामीले त सिकाउनु पर्छ नि अलि एजुकेटेड मान्छेहरू हामी सिभिल सोसाइटीको मान्छेहरूले त, त्यस कारण त्यो ग्रेभान्सेस पोख्ने तरिका चाहिँ नि त्यसले सिस्टम बिगार्ला भन्ने मलाई प्रब्लम त्यहाँ देख्छ।
उहाँमाथि आरोप त लागि नै सक्यो यो भले बेचीकै भए पनि, अब यति गम्भीर आरोप लागिसकेपछि प्रधान न्यायाधीशले आफ्नो पदमा बसिरहनु र योलाई चाहिँ छानबिन नगर्नु वा यो कुरा यो हो भनेर प्रश्न नपार्नुलाई चाहिँ कसरी लिन सकिन्छ, उहाँले अब कसरी अगाडि बढ्नुपर्छ प्रधान न्यायाधीशले?
यसरी हेर्नुहोस्, भोलन्टेरीली आफै राजीनामा दिने हो भने मेरो भन्नु केही छैन, कसैको भन्नु केही छैन, र जुन गोविन्द केसीको जुन अभियान छ नि यो देशमा धेरै गोविन्द केसी चाहिएको छ, मेडिसिनमा मात्र होइन कि सबै सेक्टरमा चाहिएको छ, जुडिसियरीमा चाहिएको छ, गभर्मेन्टमा चाहिएको छ, उहाँलाई म सेल्युट र रेस्पेक्ट गर्छु, तर के भने तपाईँको यसरी कुनै केसको कारणले दबावले यो भोक हडताल अनसन गरेकोमा दिने हो भनेदेखि त भोलि जमानामा उदाहरण दिउँ एउटा हाम्रो यो भूमाफियाहरू भन्छन् नि, अब यी ग्रुपले चाहिँ नि मुद्दा हार्लान् अनि फेरि चाहिँ ल भनेर अब त्यो सर्वोच्च रामसाप अथवा अगाडि नै चाहिँ नि 50 जना आएर चाहिँ अब नमरुन्जेल अनसन भन्दै भने फेरि अर्को यो यो सिस्टम ठिक होला र भन्ने म क्वेसन गर्छु क्या। रुल अफ लमा कानुनी शासनमा संविधानवादमा त्यसमा एक मेकानिजम चाहिन्छ, मेकानिजम डेभलप गर्नुपर्छ, मेकानिजमहरू छानबिन गर्नुपर्छ, बदमासी गरेरलाई पद्म बस्ने अधिकार हुँदैन, तर यसरी यो यो तरिकाले भयो भने चाहिँ सिस्टम बिग्रिन्छ।
अब यसलाई सुनेको नसुनै गर्नु चाहिँ उपयुक्त हो कि होइन, अब कसरी अगाडि जानुपर्छ? प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुली एउटा व्यक्तिमाथिको मात्र आरोप नभइकन सिङ्गो जुडिसियरीमाथिको चाहिँ आरोप रह्यो,
म त के देख्छु भने तपाईँ हेर्नुहोस् यो अहिले जुन किसिमले अभियान भइरहेको छ नि यो सुरुदेखि नै राइट ट्र्याकमा, उहाँको डाक्टर गोविन्द केसीको कज त बडो राम्रो छ, कति राम्रो कज, तर के भने तपाईँ हेर्नुहोस् अब अहिले त्यो त्यो यो किनभने तपाईँले मुद्दा छिन्दाखेरि त जहिले पनि के हुन्छ भने तपाईँको एक पक्षले हारेकै हुन्छ, एक पक्षले हारेकै हुन्छ, उसको प्रमाण नभए नि हार्दाखेरि उसले के भन्छ भने न्यायाधीशले खाएर मलाई हराइदियो हराइदियो होला भन्छ, भन्सुन चल्यो होला भन्छ, मैले चित्त बुझाउन सकिनेछु भन्छ, आफ्नो पट्टि हेर्दैन उसले। अहिले केसीको त्यो होइन, केसीको त्यो स्ट्रङ पोइन्टहरू छन्, तर जुन त्यो प्रक्रिया छ नि जस्तो तपाईँलाई उदाहरण दियो के भने त्यो विद्यार्थीले नि त्यो आन्सर चाहिँ मिल्यो तर फर्मुला मिलेन भने त ठिक भएन नि, यसमा आन्सर ठिक भयो नि फर्मुला चाहिँ कता कता फर्मुला चाहिँ म चाहिँ नि तपाईँको यो कानुनमा काम गरेको नाताले नि आन्सर ठिक हो तर फर्मुला चाहिँ मलाई ठिक जस्तो लाग्दैन।
उहाँ हुनुहुन्थ्यो सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी। अब फेरि खबरकै सिलसिला, निर्वाचन आयोगले माघ 24 गते हुने राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक गरेको छ। आयोगले निकालेको तालिका अनुसार माघ 7 गते मतदाता नामावली प्रकाशन गरिने र 9 गते अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै माघ 10 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने, 15 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ 24 गते बुधबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान गर्ने आयोगले जनाएको छ। राष्ट्रिय सभामा 59 जना सदस्य रहने व्यवस्था छ। हरेक प्रदेशबाट 8 जनाका दलले 56 जना निर्वाचित हुन्छन् भने 3 जना सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। प्रदेशबाट एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार 3 जना खुल्ला, 3 जना महिला, 1 जना दलित र पिछड़िएको क्षेत्र वा अपाङ्गता भएका व्यक्ति मध्येबाट 1 जना निर्वाचित हुने व्यवस्था छ। राष्ट्रपतिबाट मनोनित हुने 3 मध्ये कम्तीमा पनि 1 जना महिला हुनैपर्छ। राष्ट्रिय सभा चुनावका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख 1506 जना र प्रदेशसभाका 550 सदस्य गरी 2056 जना मतदाता छन्। प्रदेशसभा सदस्यको मतभार 48 र स्थानीय तहका अध्यक्ष उपाध्यक्ष प्रमुख र उपप्रमुखको मतभार 18 कायम गरिएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाई कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, कामा के हो बसै का हो के हुन सुविधा सबै कुरा प्रष्ट हुनु नराखी दुविधा विदेश जादा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको आर्थिक वर्ष 2074-75 अनुमानित करको विवरण तथा आयकरको पहिलो किस्ता बापतको रकम दाखिला गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आर्थिक वर्ष 2074-75 आयकर ऐन 2058 संशोधन सहितको दफा 94 उपदफा 1 आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा 95 आर्थिक वर्ष 2074-75 कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता बापतको 40% हुने रकम यही 2074 पौष मसान्त भित्रै ठूला करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गरी ऐन अनुसार लाग्ने शुल्क तथा ब्याजबाट बचौं।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सर्वोच्चको आदेशमा डाक्टर गोविन्द केसी साधारण तारेकमा रिहा, डाक्टर केसीले प्रधान न्यायाधीश पराजुलीमाथि लगाएका आरोपको छानबिन हुने, निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा चुनावको कार्यतालिका सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि गठन गरेको कार्यदलले भोलिदेखि काम शुरू गर्ने भयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बिहान बसेको बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम शुरू गर्ने भएको हो। बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य शंकर पोखरेलले बैठकले प्रदेशसभा गठनका सन्दर्भमा चुनावमा प्राप्त भएको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्न निर्देशन दिएको बताउनुभयो। बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले 4 मापदण्डका आधारमा भोलिबाटै काम शुरू गर्ने सहमति भएको जानकारी दिनुभयो। कार्यदलले गृह कार्य गरेर राष्ट्रिय सभाको चुनावमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक जानुभएको छ। बैंकक जानु अघि त्रिभुवन विमानस्थलमा पत्रकारसित कुरा गर्दै ओलीले विभिन्न बहाना बनाएर प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकाल लम्ब्याउन खोजिरहेको आरोप लगाउनुभयो। आफूले मृगौला प्रत्यारोपण गरेका कारण त्यसको नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेको उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष ओलीले बैंकक स्थित बुङ्ग्रुगाड अस्पतालमा उपचार गराउनुहुनेछ। ओलीका साथमा श्रीमती राधिका साक्ये, आफन्त र चिकित्सक समेत बैंकक गएका छन्। चुनाव अघि नै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सल्लाह भए पनि चुनावको व्यस्तताले उहाँले स्वास्थ्य परीक्षण गराउनु भएको थिएन। ओली माघ 2 स्वदेश फर्कनुहुनेछ।
जोखिम वर्गका भूकम्प प्रभावितलाई सरकारकै पहलमा घर बन्ने भएको छ। यसका लागि जोखिम वर्गमा पर्नेको तथ्याङ्क संकलनको काम पर्सि शुक्रबारदेखि नै शुरू हुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माघ 5 भित्र जोखिम वर्गमा पर्ने प्रभावितको नाम पहिचान गरी तथ्याङ्क पठाइसक्न प्रभावित जिल्लाका स्थानीय तहलाई निर्देशन समेत दिएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले जोखिम वर्गमा पर्ने 4 प्रकारका भूकम्प प्रभावितलाई घर निर्माणमा विशेष सुविधा दिएर सहयोग गर्न लागेको बताउनुभयो। जोखिम वर्गमा पर्ने भूकम्प प्रभावितको विवरण संकलनसँगै कार्यविधि बनाउने काम पनि भइरहेको छ। जोखिम वर्गमा 60 नागेका एकल महिला, 75 नागेका वृद्धवृद्धा, 16 मुनिका बालबालिका र रातो परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति पर्नेछन्।
यस्तै भूकम्पमा सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्ती सार्न शुरू गरिएको छ। प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा साविकको गाती गाविसका 18 घरधुरीलाई प्रतिपरिवार 2 रुपियाँ दिएर 1200 नगरपालिका वडा नम्बर 3 स्थानान्तरण गर्न जग्गा खरिद गरिएको छ। सरकारले दिएको प्रति परिवार 2 रुपियाँ अनुदानमा लाभग्राहीले रकम थप गरी बस्तीमा रकम थप गरी कम्तीमा पनि 2.5 आनादेखि 8 आनासम्म घडेरी खरिद गरेका छन्। जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रति घर परिवार 2,00,000 रुपियाँ सरकारले अनुदान दिँदै आएको छ। उनीहरूले निजी आवास पुननिर्माणमा थप 3,00,000 रुपियाँ समेत पाउने व्यवस्था छ।
बैतडीको दोगडा केदार गाउँपालिकाले छोरी जन्माउने आमालाई 1,000 रुपियाँ थप भत्ता दिन शुरू गरेको छ। छोरी र छोराबीचको विभेद हटाउनका लागि छोरी जन्माउने आमालाई 1,000 प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो। नेपाल सरकारले स्वास्थ्य संस्थामै बच्चा जन्माएमा 1,000 रुपियाँ सुत्केरी भत्ता र प्रोटोकल अनुसार 4 पटक स्वास्थ्य जाँच गरेमा 400 भत्ता दिँदै आएको छ। त्यो भत्तामा दोगडा केदार गाउँपालिकाले छोरी जन्माउने आमालाई थप 1,000 रुपियाँ दिन थालेको हो। छोरीप्रति गरिने विभेद अन्त्य गर्न भत्ता दिन थालिएको उपाध्यक्ष कार्कीले जानकारी दिनुभयो। गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा छोरी जन्माउने आमाका लागि भत्ता दिन पहिलो चौमासिकको रकम समेत निकासा दिइसकिएको उपाध्यक्ष कार्कीले जानकारी दिनुभयो।
उच्च अदालत ओखलढुङ्गाले खोटाङको बाक्सिला स्थित पृथ्वी उच्च माविका प्रधानाध्यापक छत्रकुमार राईलाई प्रधान अध्यापकको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठतालाई मिचेर प्रनियुक्ति गरिएको भन्दै विद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निवेदन उप मुख्य न्यायाधीश टेकराज नेपाल र न्यायाधीश रमेश प्रसाद राज भण्डारीको संयुक्त इजलासले सुनवाई गर्दै छत्रकुमार राईलाई प्रको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन आज अन्तरिम आदेश जारी गरेको हो।
मेरो पनि भन्नु छ।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसी साधारण तारिकमा रिहा भएको र सर्वोच्च अदालतले प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि लागेका आरोप छानबिन गर्न आदेश दिएको खबर उज्यालो अनलाइनमा पढेर किरण शर्मा भन्नुहुन्छ, ढुङ्गा खोज्दा देउता मिलेछ डाक्टर केसीलाई। प्रधान न्यायाधीश पराजुलीले आफ्नै खुट्टामा बञ्चरो हानेको कुरा बल्ल मात्रै बुझ्नुभयो होला।
यसै विषयमा प्रेमपुन फेसबुकमा लेख्नुहुन्छ, प्रधान न्यायाधीश पराजुलीमाथि छानबिन हुनैपर्छ, ठूलो पदमा बसेर जथाभावी गर्न त मिल्दैन नि।
रक्सीको बोतलमा गोरखा दरबारको फोटो राखिएकोमा गोरखाका बासिन्दाले आपत्ति जनाएको खबरमा हिमा रुद्र नाम राखेका साथी भन्नुहुन्छ, ऐतिहासिक र पुरातात्विक सम्पदालाई अपमानित हुने कुनै पनि काम गर्नु हुँदैन, रक्सीको बोतलमा दरबारको फोटो राख्नु त सरासर गलत हो।
अनि नियमित स्वास्थ्य जाँचका लागि आज थाइल्याण्ड जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले खुरापातीमा पीएचडी गर्ने डाक्टरले पार्टी एकता भाँड्न खोजेको भन्दै कानून नबुझे डाक्टर केसीलाई सोध्नु भनेकामा प्रकाश केसीलाई चित्त बुझेको छैन। उहाँ फेसबुकमा लेख्नुहुन्छ, ओलीज्यू विदेशी डाक्टरको शरणमा जाँदै हुनुहुन्छ अनि नेपाली डाक्टर केसीलाई व्यङ्ग्य गर्नुहुन्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनु होला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेशनल एकाडेमी एमपीए, बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
Machapuch School, Kusunti, Lalitpur, the school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuch School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सर्लाहीको ब्रह्मपुरीमा चिसोले कठ्याङ्ग्रेर एक बालकको ज्यान गएको छ। ब्रह्मपुरीको मुसहर बस्तीका तेतर माझीका 5 वर्षका छोरा होरिल माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हिजो मौसममा केही सुधार आए पनि आज फेरि धुम्म भएपछि तराईको जनजीवन चिसोले प्रभावित भएको छ।
जिल्ला सामुदायिक अस्पताल लमजुङमा औषधि अभाव भएको छ। सरकारले सामुदायिक अस्पतालमा 72 प्रकारका औषधि निशुल्क दिने भने पनि लमजुङको जिल्ला अस्पतालमा भने औषधिको अभाव भएको हो। निशुल्क पाइने औषधि अभाव भएपछि टाढा टाढाबाट आउने बिरामी थप समस्यामा परेका अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिनुभयो। औषधि खरिदका लागि यसअघि सरकारले सिधै बजेट दिए पनि अहिले स्थानीय तह मार्फत बजेट दिने व्यवस्था भएपछि विभिन्न जिल्लामा औषधि अभाव हुन थालेको छ।
सल्यानको दारमा गाउँपालिका 3 फारूला चौरकी रूपा खत्रीलाई उहाँकी सौताले बन्चर हानेर हत्या गरेकी छिन्। 26 वर्षीय कल्पना चन्दले सामान्य झगडाको विषयलाई लिएर सौता रूपा खत्रीको हत्या गरेका हुन्। हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको प्रहरीले जनाएको छ। चन्दको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भरत बहादुर विकले जानकारी दिनुभयो। मृतक खत्रीका 3 छोरी र 1 छोरा छन्।
तरुल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर डोटीमा एक बालकको ज्यान गएको छ। डोटीको जोरायल गाउँपालिका 3 तरुल खन्ने क्रममा ढिस्कोले पुरिएर 10 वर्षका तुलबहादुर मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ। बालकको बेलैमा उद्धार हुन नसक्दा ज्यान गएको स्थानीय बासिन्दा मानबहादुर खड्काले जानकारी दिनुभयो। मृतक बालक असीम आधारभूत विद्यालयमा कक्षा 3 पढ्दै आएका थिए।
युरोपका विभिन्न देश पठाइदिने भन्दै टर्की पुर्याएर कामदार अलपत्र पार्ने 3 प्रहरीले पक्राउ गरेको छ। युरोपका देशमा आकर्षक तलब दिने भन्दै 8,50,000 रुपियाँ उठाएर टर्की पुर्याएको र श्रम शोषण गरेको आरोपमा स्याङ्जाका प्रवीण गिरी र प्रदीप गिरी तथा झापाका ज्ञानेन्द्र अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो। उनीहरू विरूद्ध 8 उजुरी दर्ता गरेका र थप व्यक्ति पनि ठगिएको प्रहरीले जनाएको छ।
यस्तै मानव बेचबिखन तथा ओसार मुद्दामा झापा अर्जुन धाराको एक होटलका संचालक पक्राउ परेका छन्। A1 होटल एण्ड लजका संचालक राजकुमार सिटौलालाई पक्राउ गरी कार्यवाही शुरू गरेको इलाका प्रहरी कार्यालय अनारमणि झापाले जनाएको छ। संचालकले 3 युवतीलाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको र उनीहरूले कमाएको 4,00,000 रुपियाँ पनि आफैले खर्च गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै अखाद्य तेल सहित प्रहरीले काठमाडौँबाट 3 पक्राउ गरेको छ। काठमाडौँको भत्केको पुलमा रहेको सूरज ट्रेडर्समा ब्याज नम्बर, उत्पादन मिति र उपभोग्य मिति पनि नभएको तेल बिक्री भइरहेको सूचनाका आधारमा छापा मारेर 80 लिटर तेल सहित सरिता चौरसिया, बालेश्वर शाह र राम सोगारत शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले अन्य ठाउँमा पनि अखाद्य तेल बेचेको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै पशुपतिनाथ घुम्न आएका व्यक्तिबाट लुटपाट गर्ने योजनासहित कैंची प्रहार गर्ने सन्दीप राई र विनोद मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसै गरी अर्कैको चेक चोरी गरेर ठग्दै हिँडेको आरोपमा एकजना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ। कोन्टे प्रालीको चेक चोरेर विभिन्न व्यापारीलाई 56,65,000 रुपियाँ ठगेको आरोपमा भारत झारखण्डका अखिल कुमारलाई प्रहरीले पक्राउ गरेको हो।
चितवनको भरतपुरबाट 86 किलो गाँजासहित 2 भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर 9 गोन्द्राङमा गाड़ीभित्र जाँच गर्दा 86 किलो 470 ग्राम गाँजा सहित दुईजना भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला गोपीगंजका नरेश कुमार प्रसाद र गोपीगंजकै निकेश कुमार रहेका छन्।
रक्सीको बोतलमा टाँसेको लेबलमा ऐतिहासिक महत्वको गोर्खा दरबारको तस्विर राखिएको भन्दै सरकारवालाले आपत्ति जनाएका छन्। ऐतिहासिक र धार्मिक महत्वको दरबारको फोटो मदिराजन्य उत्पादनमा प्रयोग गर्दा सांस्कृतिक सम्पदाको गरिमामा आँच आएकाले सरकारी निकायको ध्यान आकर्षण गराइएको गोर्खा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले जानकारी दिनुभयो।
पाँचथरको फालेलुङ गाउँपालिका तीन माङ्लेबुङका क्यान्सर पीड़ित कालुराम राईलाई प्रवासी समाज मलेसियाले 1,12,000 रूपियाँ सहयोग गरेको छ। राईलाई समाजका अध्यक्ष राजेन्द्र चोङबोङ सावा सहितको टोलीले सहयोग रकम हस्तान्तरण गरेको छ।
गएको बुधबारदेखि लगातार बढेको शेयर बजार आज भने घटेको छ। कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाव घटेपछि नेप्से परिसूचक आज 15.78 अंकले घटेर 1440.29 बिन्दुमा पुगेको छ। आज कारोबार भएका सबै समूहको परिसूचक ओह्रालो लागेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि हिजोभन्दा झन्नै 14 करोड़ घटेको छ। आज 37 करोड़ रुपियाँको मात्रै कारोबार भएको छ। यसैबीच मेगा बैंक लिमिटेड र नेपाल इन्सुरेन्स कम्पनीले गएको वर्षको नाफाबाट शेयर धनीका लागि आजै लाभांश पनि घोषणा गरेका छन्।
रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावतीमा 9 हल गोरु जुधाइने भएको छ। हरेक वर्ष माघे संक्रान्तिका दिन सञ्चालन हुँदै आएको गोरु जुधाई मेलाका लागि गोरु दर्ता गर्ने अन्तिम दिनसम्म 9 हल गोरु दर्ता भएका छन्। नेपाल र तिब्बत बीच 1849 असोज 17 गते बेत्रावती सन्धि भएको खुसियालीमा हरेक वर्ष माघे संक्रान्तिका दिन हल गोरु जुधाइँदै आएको छ।
अब एउटा विदेशको खबर। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दुई कोरिया बीचको सम्बन्ध सुधारका लागि आवश्यक परे उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसित वार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। वातावरण मिले जुनसुकै बेला अन्तर कोरियाली सम्मेलन आयोजना गर्न सकिने पनि इनले बताएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। नयाँ वर्ष सन् 2018 पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति इनले वार्ताका लागि वार्ता गर्न नसकिने तर त्यसबाट ठोस निष्कर्ष निस्कने गरी वार्तामा बस्नुपर्ने बताउनुभयो। साथै उत्तर कोरियालाई निशस्त्रीकरण गर्नका लागि दुई कोरिया बीचको सम्बन्ध सुधारको ठूलो भूमिका हुने पनि उहाँले बताउनुभयो। दुई कोरिया बीच कोरियाली प्रायद्वीपमा शान्ति कायम राख्न सैन्य वार्ता गर्ने सहमति भएको भोलिपल्ट राष्ट्रपति इनको अभिव्यक्ति सार्वजनिक भएको हो। इनले ग्रीष्मकालीन ओलम्पिकमा खेलाड़ी पठाउने उत्तर कोरियाको निर्णयलाई सकारात्मक कदमको संज्ञा दिँदै स्वागत पनि गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल आज बंगलादेशसँग 4 विकेटले पराजित भएको हो। पाकिस्तानको लाहौरमा नेपालले दिएको 235 रनको मध्यम लक्ष्य बंगलादेशले 33 ओभर 3 बलमा मात्रै 6 विकेट गुमाएर भेटायो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 40 ओभरमा 9 विकेट गुमाएर 234 रन बनाएको थियो। नेपालका लागि कप्तान कीर्तन श्रेष्ठ डुवालले 66 रन बनाए। हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग 9 विकेटले पराजित भएको थियो। यस्तै बंगलादेश पनि आफ्नो पहिलो खेलमा पाकिस्तानसँग 9 विकेटले नै पराजित भएको थियो। नेपालले आफ्नो तेस्रो खेल आउँदो शनिबार दुबईको अजमा मैदानमा श्रीलंकासँग खेल्नेछ।
र सशस्त्र प्रहरीको एपीएफ क्लब धनगढ़ीमा चलिरहेको सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमी फाइनलमा पुगेको छ। आज भएको क्वार्टर फाइनलमा संकटा क्लबलाई 2-0 हराउँदै एपीएफ खप्तड गोल्ड कपको अन्तिम चारमा पुगेको हो। एपीएफलाई जिताउन दुवै गोल अञ्जन विष्टले गरे। म्यान अफ द म्याच बनेका विष्टले 10,000 रूपियाँ पुरस्कार पाए। माघ एक गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 11,11,111 रूपियाँ नगद पुरस्कार पाउनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सर्वोच्चको आदेशमा डाक्टर गोविन्द केसी साधारण तारेखमा रिहा। डाक्टर केसीले प्रधान न्यायाधीश पराजुलीमाथि लगाएका आरोपको छानबिन हुने।
निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा चुनावको कार्यतालिका सार्वजनिक। माघ 24 गते हुने चुनावमा 56 जना निर्वाचित हुने।
एमाले र माओवादी कार्यदलले भोलिदेखि काम शुरू गर्ने। नियमित स्वास्थ्य परीक्षण गर्न एमाले अध्यक्ष केपी ओली थाइल्याण्ड प्रस्थान।
उत्तर कोरियाली राष्ट्रपतिसँग वार्ता गर्न तयार रहेको दक्षिण कोरियाली राष्ट्रपतिको भनाई। दुई कोरियाको सम्बन्ध सुध्रिए उत्तर कोरियालाई निशस्त्रीकरण गर्न सकिने दावी।
र नेत्रहीन क्रिकेटको विश्वकपमा नेपाल आज बंगलादेशसँग पनि पराजित। संकटालाई हराउँदै एपीएफ खप्तड गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।